आजको विषयमा हामी अझै अलिकति यो अलिकति पहिलो कोरन के रे यो तिमोथी पहिलो तिमोथीको मा चाहिँ के कुरा छन् भनेर के भन्छ त्यसलाई ओभरलुक के भन्छ त्यसलाई मूल्याङ्कन गर्ने काम होइन त्यसलाई हेर्ने काम समष्टि रूपमा त्यो अलिकति छोटकरीमा अनि अर्को हप्तादेखि सायद हामी अलिक डिपमा अध्ययन गर्न थाल्छौँ। तपाईँलाई त्यही कुरा गर्न लागेको छु अनि योभन्दा अघिल्लो पाठमा मैले तपाईँलाई पावलले एउटा पृष्ठभूमि जुन चाहिँ आफ्नो जीवनको पृष्ठभूमि भनेर सिकाएका छन् त्यसमा चाहिँ जसलाई चाहिँ भाग एक भनेर भनिन्छ पहिलो कोरन्थीलाई दुईवटा भागमा बाँड्यो भने भाग एक चाहिँ एक अध्याय मात्र एक अध्यायमा चाहिँ पावलले आफ्नो पृष्ठभूमि जो चाहिँ परमेश्वरको अनुग्रहमा कसरी उनीलाई परमेश्वरले चुन्नु भयो र यो सबै जिम्मा दिनुभयो परमेश्वरले यति ठुलो अपार अनुग्रह गरेर उनको सबै कुरा क्षमा दिनुभयो अनि त्यो कुराको लागि पावल कति धन्यवादी थिए त्यो कुराहरू हामीले हेरेका थियौँ होइन त्यो पहिलो। आज चाहिँ तपाईँलाई भाग दुईमा तिमोथीलाई पावल पावलले गरेको पाँच सूत्रीय पावलको पाँच सूत्रीय निर्देशन जुन चाहिँ दुईदेखि दुई तिन चार पाँच छ दुईदेखि छ अध्यायसम्म हामी त्यो कुरा हेर्नेछौँ। तर तपाईँलाई अघि सोधेको त्यो तिनवटा प्रश्नको उत्तरको साटो म यहाँ दुई तिनवटा बाइबलको पद पहिला पढ्न चाहन्छु हाम्रो बोलावटको सम्बन्धमा अनि यसलाई एक्सप्लेन गर्ने मसँग टाइम छैन किनभने अहिले नै टाइम गइसक्यो अनि मेरो बाँकी सबै कुरा भन्नु छ त्यसरी म छिटो छिटो कुरा गर्न कोसिस गर्छु। दोस्रो तिमोथी एकको नौ मैले तपाईँलाई धेरैचोटि पढेको छु उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो हाम्रो कामको आधारमा होइन तर उहाँको आफ्नै अभिप्राय भनेको चाहिँ उहाँको आफ्नै योजना र अनुग्रह उहाँको सहायता उहाँबाट आउने दया त्यसको आधारमा हो हाम्रो बोलावट होइन जो उहाँले ख्रिस्ट येशूमा युग युग अघिदेखि भनेको चाहिँ संसारको उत्पत्ति भन्दा नि पहिल्यै हामीलाई दिनुभएको थियो यो बोलावट चाहिँ युग युग अगाडि नै दिनुभएको थियो यो कुरा छ। यस यो बारेमा तपाईँलाई थुप्रो कुरा म बताउन सक्छु तर हामीसँग टाइम छैन। अब संसारको उत्पत्तिभन्दा अगाडि उहाँले हामीलाई चुन्नु भयो र एउटा उद्देश्य दिनुभयो भन्ने कुराको सन्दर्भमा हामी यहाँ हेरिरहेछौँ हाम्रो बोलावट हरेक व्यक्ति होइन एफिसी एकको चारमा यो पनि हामीलाई सबैलाई थाहा छ उहाँको सामान्य पवित्र र निष्कलङ्क हौँ भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नु भयो। अब यो पवित्र निष्कलङ्क कस्तो व्यक्ति हुन्छ त्यस्तो व्यक्तिले के चाहिँ गर्छ के गर्दैन अघि भनेका जम्मै शब्दहरू चाहिँ पवित्र निष्कलङ्क भएको मान्छेले त गर्दैन त्यहीँबाट थाहा हुन्छ। अब यहाँनिर तपाईँलाई यो पनि तपाईँलाई यो पद पनि यति महत्त्वपूर्ण छ तपाईँ र मेरो विश्वासमा अनि यसलाई धेरै एक्सप्लेन गर्न सकिन्छ तर छोटकरीमा म तपाईँलाई पढी मात्रै दिन्छु एपिसी दुईको दस किनकि हामी असल कामहरूको निम्ति ख्रिस्ट येशूमा सृजना भएका उहाँका हातका सिप हौँ हामी ती बमिजौँ हिँडौँ भन्ने हेतुले परमेश्वरले अघिबाटै ती तयार गर्नुभएको थियो। यहाँनिर के छ हामीले हिँड्नुपर्ने भनेको चाहिँ जिउनुपर्ने गर्नुपर्ने ती बमोजिम भनेको चाहिँ त्यो असल कामहरू परमेश्वरले अलग गरेको कामहरू त्यो चाहिँ कहिलेदेखि उहाँले हामीलाई तयार गर्नुभएको छ हाम्रो कामको लागि बोलावट गर्नुभएको छ पहिला अघिदेखि नै संसारको उत्पत्ति अघिदेखि नै तर उहाँले हामीलाई आफ्नै हातले बनाउनु भयो हामी उहाँको हातको हातद्वारा सृष्टिएका उहाँको सिप हौँ हामीलाई उहाँले बनाउनु भयो के को लागि उहाँको काम जो अगाडि नै खटाएर राख्नु भएको थियो अनि हामीले त्यसमा लागौँ भन्ने कुरा चाहिँ यो पदले भन्छ। त्यस कारणले यो अघिको प्रश्न एकदम सान्दर्भिक छ किनभने तपाईँ र मेरो जीवनमा परमेश्वरले एउटा योजना एउटा काम राखिदिनु भएको छ हरेक व्यक्तिको अनि कुनै अरू काम भन्दा त्यो काम परमेश्वरको इच्छा हो त्योभन्दा अरू काम गर्नु अथवा त्यो काम नगर्नु चाहिँ सायद परमेश्वरप्रति जवाबदेही हुनुपर्छ। एपिसी चारको एकमा यसकारण म प्रभुको निम्ति यो कैदी पावल चाहिँ झ्यालखानबाट लेख्दैछन् होइन तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाएका छौ त्यही योग्यको जीवनयापन गर योभन्दा माथि पढेको कुराहरू चाहिँ बोलावट छ हामीले त्यही गर्नु पऱ्यो भन्ने कुरा यहाँ छ अनि यहाँनिर त्यसको दुईमा के छ त्यो बोलावट पुरा गर्दाखेरि चाहिँ तपाईँले यो सबै कुरा भन्नुभयो अघि एफिसी चारको दुईमा सारा दीनता नम्रता र धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर अब यहाँनिर तपाईँलाई के भयो हामी हरेकको एकअर्काप्रतिको व्यवहारको बारेमा यहाँ छ शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। त्यसैले सबभन्दा ठुलो पर्स्युट प्रयास तपाईँ र मेरो बिचमा के हुनु पर्यो? एकता, एक हुने कुरा, विरोध विद्रोह होइन। अब यो कसरी हुने? विचार फरक छ, अनुभव फरक छ, कचेरी इच्छा फरक छ, सोच फरक छ। हामीले परमेश्वरमा भरोसा गरेर उहाँको इच्छा खोज्यो, उहाँको महिमा खोज्यो भने हामी एक हुन्छौँ। हाम्रो इच्छा अगाडि राख्यो भने सबैको आफ्नो आफ्नो इच्छाले गर्दाखेरि एक हुँदैन। त्यस कारणले त्यो सबै कुरा भयो। अब तपाईँलाई पहिलो तिमोथीको अध्यायमा हामी अध्ययन गर्दै गर्दाखेरि दुईवटा विषयमध्ये आजको विषय तपाईँलाई मैले अघि भने त्यो चाहिँ पाँच सूत्रीय कुराहरू जो चाहिँ निर्देशन चाहिँ तिमोथीलाई दिएका छन्। अनि त्यो कुरा चाहिँ कसको लागि दिएका छन्? तिमोथी एफिसीको मण्डलीलाई हेरिराखेका थिए अनि तिमोथीद्वारा एफिसीको मण्डलीको खाँचो पुरा गर्ने। त्यसकारण व्यक्तिगत रूपमा तिमोथीको लागि एउटा निर्देशन छ जुन चाहिँ हरेक विश्वासीको लागि पनि छ। सामूहिक रूपमा एफिसीको मण्डलीको लागि अर्को एउटा निर्देशन छ, आज्ञा छ येशु प्रभुको, के भन्छ यहाँ पावलद्वारा पवित्र आत्माले दिनुहुन्छ। त्यसकारण त्यो महत्त्वपूर्ण कुरा छ, त्यो कुरा हामी हेरिराखेका छौँ। यहाँनिर तपाईँलाई मैले अस्ति नै पढेको यो पनि, पहिलो तिमोथी 3:15, ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घराना जो जीवित परमेश्वरको मण्डली हो र त्यसको खाँबो र आड हो र त्यसमा त्यहाँ कसरी चल्नुपर्छ सो तिमीहरूले जानिराख। अब यो मण्डली भन्ने बित्तिकै के हो? सामूहिक कुरा भयो। त्यो मण्डली चाहिँ के हो त? जीवित परमेश्वरको मण्डली, परमेश्वरको घराना। कहीँ कहीँ परमेश्वरको घर, जस्तो दाउदले भजन सङ्ग्रह 27:4 अनि नेपाली अनुवादमा चाहिँ परमेश्वरको घर भन्ने छ, तर तपाईँले हिब्रूमा गएर हेर्नुभयो भने त्यो घराना छ। घराना भनेको चाहिँ त्यो परिवार, परमेश्वरका विश्वासी जनहरूको बिचमा परमेश्वर हुनुहुन्छ नि, घराना। त्यस कारण यो मण्डली भनेको परमेश्वरको घराना। मण्डलीमा एकअर्का विश्वासीहरू चाहिँ परमेश्वरको छोराछोरी, हामी तिनीहरूप्रति आदर सत्कार इज्जत, के भन्छ त्यसलाई, मान राख्नुपर्छ, एकअर्कालाई वास्ता गर्नुपर्छ। कसैलाई पनि खराब सोचले गर्नु मिल्दैन कहीँ पनि, चाहे मान्छे धनी गरिब पढे नपढे यससँग सम्बन्ध छैन। अनि त्यस कारणले सत्यको खामो र आड त्यो मण्डलीलाई भनिन्छ, त्यहाँ कसरी चल्नुपर्छ भनेपछि ती विश्वासीहरू अथवा पास्टर अगुवा तिमोथी र एफिसियसको विश्वासीहरू, त्यहाँका अगुवाहरू, त्यहाँ एल्डरहरू पहिला नै थिए, त्यो परमेश्वरको मण्डली जो जीवित मण्डली हो, परमेश्वरको घराना, त्यो मण्डलीमा ती विश्वासीहरू चाहिँ सत्यको खामोको रूपमा कसरी जिउनुपर्छ, कसरी एकअर्काको व्यवहार गर्नुपर्छ, त्यो कुरो जान भनेर यहाँ पत्र त्यही कुराको बारेमा पहिलो तिमोथी र दोस्रो तिमोथीमा पावलले शिक्षा दिएका छन्। त्यसकारणले अघि मैले भने व्यक्तिगत रूपमा र मण्डलीको रूपमा हामीले कसरी चल्नुपर्छ, यो दुईवटा पत्रमा हरेक विश्वासीलाई पनि, खालि पास्टरलाई मात्रै होइन, यो शिक्षा दिएको छ भनेर हामी बुझ्छौँ। अब यहाँनिर पहिलो तिमोथी 3:14 के छ? म तिमीहरूका चाँडै आउने आशा राख्दै यी उपदेशहरू तिमीलाई लेख्दैछु। अनि यहाँनिर के छ? यो मैले अघि तपाईँलाई भनिसकेँ, यो उपदेशमा पहिलो चाहिँ परमेश्वरको अनुग्रहको बारेमा, दोस्रो चाहिँ त्यो पाँच सूत्रीय निर्देशन। अब यहाँनिर पाँच सूत्रीय निर्देशनको कुरा गर्दाखेरि तपाईँलाई अलिकति म त्यो पाँच सूत्रीय निर्देशन, मसँग यहाँ छ होला, म त्यो पढ्न चाहन्छु अनि त्यहाँबाट आजको विषय हामी सुरु गर्नेछौँ। खासमा मसँग टाइम भएको भए तपाईँलाई मैले यहाँबाट सुरु गरौँ। पहिलो भागमा हामीले हेरेको परमेश्वरको अनुग्रह, पहिलो तिमोथी 1 त्यसको बारेमा, जुन चाहिँ पावलले आफ्नो पृष्ठभूमिको कुरा पनि बताएका छन् होइन, त्यो कुरा चाहिँ हामीले त्यहाँ हेरेको थियौँ। अनि त्यसपछि यहाँनिर दोस्रो भागमा जो आज हामी हेर्न गइरहेको छौँ, तिमोथी दोस्रो भागमा आज हेर्दैनौँ, खालि दोस्रो भागको बारेमा हामी कुरा गर्छौँ, किनभने दोस्रो भाग हेर्नै बाँकी छ होइन। पहिलो भाग पनि फेरि अझै हामी हेर्छौँ जब यसलाई गहिरेर अध्ययन गर्छौँ। यो त खालि के भन्छ त्यसलाई मूल्याङ्कन मात्रै, हेरि अवलोकन मात्रै गरिरहेछौँ होइन। सो दोस्रो चाहिँ तिमोथीलाई पावलले दिएको पाँच सूत्रीय निर्देशन, आज्ञा होइन। त्यस कारणले दोस्रो खण्ड चाहिँ पहिलो तिमोथी 2, 3, 4, 5, 6 अध्याय, बाँकी पाँचवटा अध्यायमा चाहिँ पाउलले विश्वासमा आफ्नो आत्मिकी जवान छोरालाई दिएको आज्ञा वा निर्देशन समावेश गरिएको छ। पाउलले तिमोथीलाई दिएका जिम्मेवारीमा पाँचवटा कुराहरू छन्। त्यो पाँचवटा कुराहरू यहाँ छन्: सामूहिक स्तुति आराधनाका लागि निर्देशन। त्यहाँनिर चाहिँ के छ भने पब्लिकली वेन यु वर्सिप भनेर त्यहाँ सुरु गरेको छ, किनभने यहुदीहरूको जमानामा पब्लिक वर्सिपमा समस्या थियो। मान्छेहरू ढोगी थिए, अरूलाई देखाउने थिए, तर वास्तवमा पब्लिक आज पनि के हुनसक्छ भने मान्छेहरू आराधना स्तुति मण्डलीमा जाने, अगुवाई गर्ने, लिड गर्ने कसै जनाले के गर्छ, उसको आफ्नो खुबी देखाउने, आफ्नो के भन्छ त्यसलाई ट्यालेन्ट वरदान, के वरदान होइन, के भन्छ त्यसलाई ट्यालेन्टलाई नेपालीमा झट्ट मलाई आएन, त्यो ट्यालेन्ट देखाउने होइन,
प्रतिभा
प्रतिभा देखाउने, आफ्नो प्रतिभा देखाउने, त्यस्तो विचार गरेर आउँछ। तर यहाँ यो शिक्षामा, यो तिमोथीमा पक्का भनेको छ कि कसरी त्यो वर्सिपमा भाग लिने, त्यो पहिलो कुरा भयो। पब्लिक भनेको सामूहिक, जसरी मण्डलीमा एकअर्काको बिचमा परमेश्वरको आराधना गरिन्छ त्यो कसरी गर्ने, त्यसको पनि निर्देशन दिएको छ यहाँनिर। अर्को शब्दमा भन्नुपर्दा मण्डली कस्तो हुनुपर्छ र कसरी सञ्चालित हुनु सञ्चालित हुनुपर्छ, त्यहाँ कस्ता व्यक्तिहरूको एटिच्युड धारणा कस्तो हुनुपर्छ, अगुवाई गर्ने मान्छेहरू के गर्नुपर्छ, यो सबै कुराहरू हामीले सिक्छौँ। त्यसकारण यो मण्डली सामूहिक रूपमा चाहिँ येशूको शरीर हो मण्डली, त्यो कसरी चल्नुपर्छ भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा हामी देख्दछौँ परमेश्वरको वचनमा, होइन। दोस्रो कुरा, मण्डलीका अगुवाहरूको लागि योग्यता के हो भने पहिलो तिमोथी 3 अध्यायमा योग्यताको बारेमा हामीलाई थाहा छ, त्यसको बारेमा हामी धेरै नै अध्ययन गर्छौँ, होइन। आज तपाईँलाई मैले खालि यो अवलोकन मात्रै, झुट र त्रुटिहरू हेरिटिक भन्छ, विरोध गर्ने, सत्यको पक्षमा खडा रहने। झुट र त्रुटि भनेको के, अघि मैले तपाईँलाई जुन कुराहरू सिकाइरहेको छु नि, भनिरहेको छु नि, अब झुटा शिक्षा एउटा हुन्छ जो चाहिँ डक्ट्रिन, बाइबल डक्ट्रिनमा नै गलत हुन्छ, तर कतिचोटि आजको मण्डलीहरूमा गलत कुराहरू थुप्रै छन्। मुख्य कुरा निस्केर अर्का अर्कै कुराहरू, तर मान्छे परिवर्तन भएको छैन, भित्र साँच्चो क्रिस्चियन को भन्ने कुरामा राम्रोसँग ज्ञानै छैन, त्यो सेवामै लागेको छैन। मान्छेको बलिदानपूर्ण र उदाहरणीय विनम्र जीवनै छैन। तपाईँलाई म क्लियर ठोकेर भन्दैछु, जुन मान्छेको विनम्र बलिदानपूर्ण जीवन छैन त्यो मान्छे सायद नयाँ गरी जन्मिएको छैन। तपाईँलाई नयाँ जन्मिँदाखेरि पहिलो कोरन्थी 5:1-5 पाँचवटा साइनहरू त्यहाँनिर क्लियर मैले तपाईँलाई दिएको म्यासेजमा छ, तपाईँ सुन्नुहोस्, एकदम महत्त्वपूर्ण हो। मान्छेले नयाँ जन्म नपाइकन हुँदैन नि, होइन, त्यो कुरा। त्यसकारण त्यो चाहिँ 4 अध्यायमा प्रत्यक्ष, त्यो झुट्टा शिक्षाहरू, गलत शिक्षा दिनेहरू, तिनीहरूको विरुद्धमा कसरी खडा हुने, सत्यलाई कसरी कायम राख्ने भन्ने कुराको बारेमा पहिलो तिमोथी 4 पावलले लेखिराखेका छन्। समस्या र विवादहरूको सामना गर्नुपर्ने कसरी भन्ने पहिलो तिमोथी 5 मण्डलीहरूमा धेरै समस्या हुन्छ, व्यक्ति व्यक्तिमा, परिवार परिवारमा, तर क्रिस्चियन तरिकाले कसरी समाधान गर्ने त्यसको पनि एउटा छ। अर्को 5 वर्ग भन्दाखेरि चाहिँ यो वर्ग भनेको चाहिँ क्लास भन्छ अङ्ग्रेजीमा, धन र ज्ञानका मुद्दा। यहाँ धन, वर्ग, ज्ञान भनेको चाहिँ मुद्दा भनेको चाहिँ समस्या। त्यो भनेको चाहिँ वर्ग भनेको चाहिँ के हुन्छ भने नेपालको हिसाब किताबमा गर्दाखेरि चाहिँ धनी गरिब एउटा, धन भनेको चाहिँ धनी गरिबको भेदभाव हुन्छ एउटा, होइन। अर्को वर्ग भनेको जातित्वको हुन्छ, अर्को चाहिँ अब जस्तो गाउँको मान्छे र सहरी मान्छे हुन्छ, पढाया मान्छे र नपढाया मान्छे हुन्छ, यो जुन चाहिँ मान्छेको बिचमा तलमाथि गर्ने, भेदभाव गर्ने, बोलीचालीमा भेदभाव, कहिले यहाँ मान्छेहरू कस्तो हुन्छ लुगा हेरेर विचार गर्छ, मलाई थाहा छ, मैले आफैले भोगेको छु, होइन, मेरो लुगा देखेर मान्छेले मलाई त्यति बोल्दैन, कहिलेकाहीँ बोल्छ, राम्रो लुगा नै लाउँछु कहिलेकाहीँ, तर जब मैले मेरो बारेमा भन्छु र मान्छेलाई थाहा हुन्छ नि, अनि तलदेखि माथिसम्म हेर्ने मान्छे मैले धेरै भेटेको छु, किन मान्छेको दिमागमै पहिला नै के छ भने उसले कसलाई मान्ने, कसलाई नमान्ने, कसको पछि लाग्ने, कसलाई खुसी बनाउने, कसलाई नबनाउने, यो पहिल्यै सेट गरेछ, हाम्रो कल्चरले त्यस्तो सिकाउँछ। तर ख्रिस्टमा विश्वास गरेको मान्छेहरू त्यसमा रूपान्तरण हुनुपर्छ, बदलिनुपर्छ। हामीले कोही पनि मान्छे हेर्दैनौँ, सबै मान्छेले एउटै स्वभाव, अनि कहिलेकाहीँ कोही कोही मान्छे मदेखि दङ्ग पर्छ, किनभने मेरो लागि सबभन्दा ठुलो मान्छे र सबभन्दा सानो मान्छेलाई त्यही तपाईँ नै भन्यो, मैले एउटै आदर हो, एउटै स्वभाव हो, एउटै विचार हो, एउटै कुरा हो, किनभने ख्रिस्टमा हामीले त्यही गर्नुपर्छ, कोही पनि फरक छैन। त्यो कुराको बारेमा पनि 6 अध्यायमा उनले सिकाउँछन्। अब हामी आजको विषयमा, अनि मानिसले बाइबलको वचन न्याय गर्ने र जाँच्ने होइन, बाइबलले मानिसको न्याय र जाँच गर्नुपर्छ। यो कुरा चाहिँ तपाईँको मनमा सम्झिराख्नुपर्छ। बाइबल कतिजना मान्छेहरू चाहिँ बाइबललाई जाँच गरेर आउँछ। मान्छेलाई जाँच गर्ने पनि तपाईँहरू मेरो अधिकार छैन, कसैलाई जाँच गर्नु हुँदैन। कोही मान्छे त्यो विश्वासीको पास्टर छ भने उसले गएर प्रार्थना गर्ने, उसले वचनबाट सिकाउने, उत्साह दिने कुरा एउटा भयो। तर जब क्रिस्चियनहरू अर्का कुरा काट्छ, त्यसले पुरै बाटो बिरायो। त्यो काम उसको हुँदै होइन। त्यस कारण बाइबलले हामीलाई न्याय गर्नुपर्छ र जाँच्नुपर्छ। यो कुरो तपाईँले कहिल्यै नबिर्सनु। त्यही कारण अघि एकजनाले यहाँ भन्दै हुनुहुन्थ्यो, बाइबल पढ्नु, धेरै भन्नुभयो, बाइबल पढ्नुपर्छ। एकदम महत्त्वपूर्ण कुरा हो, किनभने बाइबलले नै हामीलाई परमेश्वरको बारेमा बताउने काम गर्छ। पहिलो तिमोथी 2 अब यहाँनिर तपाईँलाई रूपरेखाको अलिकति अवलोकन गर्छु। यो अघि भनेको 5 पोइन्टमा छोटकरीमा, पहिलो तिमोथी 2:5 पावलले तिमोथीलाई सामूहिक र सार्वजनिक आराधना उपासनाको उचित आचरण गर्न निर्देशन दिएका छन्। आचरण भनेको चाहिँ कसरी त्यो चलाउने, कसरी गर्ने, त्यहाँ कस्तो खालको सोच हुनुपर्छ। उहाँले सामूहिक तथा सार्वजनिक प्रार्थना र आराधना स्तुतिमा पुरुष र महिलाको भूमिका के कस्तो हुनुपर्छ भनेर वर्णन तथा सम्बोधन गरेका छन्। पहिलो तिमोथीको यस खण्डलाई अक्सर कति क्रिस्चियनबाट गलत अर्थ लगाइएको छ। भन्दाखेरि त्यहाँ पुरुष र स्त्रीको बारेमा पनि, उनीहरूले कसरी परमेश्वरलाई पुज्ने भन्ने बारेमा कुराहरू छन्। अब आज हामीले यसको बारेमा हेर्दैनौँ, तर तपाईँलाई म त्यसको बारेमा पनि शिक्षा म दिन्छु, मण्डलीमा स्त्रीहरूको कस्तो सेवा हुनुपर्छ। त्यसैले हामी यस खण्डलाई राम्रोसँग मूल्याङ्कन तथा जाँच्नेछौँ र पुरुषहरूले जस्तै महिलाहरूलाई पनि सार्वजनिक रूपमा सेवा गर्ने र प्रार्थना गर्ने अधिकार छ भनेर हामी हेर्नेछौँ। तर कस्तो भूमिकामा कसरी चल्ने भन्ने बाइबलले दिएको निर्देशन बुझ्ने प्रयास हामीले गर्नेछौँ। त्यस कारणले हामी बाइबलमा चाहिँ बेसिस गरेन होइन, किनभने पुरुष र स्त्रीको बिचमा बराबरी परमेश्वरको अनुग्रह, बराबरी मान्यता छ। तर समाजमा कतिचोटि सेवामा भूमिका फरक छ। कहिले पनि स्त्रीलाई सेकेन्ड क्लास हुन सक्दैन, पुरुष चाहिँ सबैभन्दा मुख्य हुन सक्दैन। यो कुराको बारेमा हामी पछि हेर्नेछौँ। यहाँनिर यसपछि पहिलो तिमोथी 3 पावलले तिमोथीलाई मण्डलीका अगुवाहरूको योग्यताबारे बताएर महत्त्वपूर्ण कुराहरू हामी त्यसलाई हेर्नेछौँ, बताएका छन्। जुन चाहिँ महत्त्वपूर्ण कुरा हामी त्यसले हेर्नेछौँ 3 अध्यायमा। योग्यताको बारेमा हामीलाई थाहा छ, त्यसको बारेमा नि हामीलाई एकदमै महत्त्वपूर्ण छ यो होइन। अब त्यहाँनिर के छ भनेदेखि, खालि पास्टर, एल्डर, डिकन, डिकनेस हुने, डिकनेस भनेको चाहिँ स्त्रीहरूलाई भनिन्छ होइन, त्यसको लागि मात्र होइन कि विश्वासीले पनि त्यो पछ्याउनु पऱ्यो नि। पावल सबैभन्दा पहिला मण्डलीका बिसप भनेको चाहिँ, अब त्यतिखेर बाइबलमा चाहिँ बिसप र एल्डर भनेर लेखिएको छ, पास्टर भन्ने शब्द छैन। आजकल हामी पास्टर भनेको जस्तै शब्द हो यो। अनि योग्यताबारे छलफल र निर्देशन दिएका छन्। उनीहरूको पास्टर र बिसपको योग्यता सबभन्दा पहिलो पावलले तिमोथीमा लेखेका छन् 3 अध्यायमा। त्यसपछि तिनले डिकनहरू र डिकनेसहरूको योग्यताबारे छलफल र शिक्षा दिएका छन्। हामीले यसलाई क्लियर रूपमा हेर्नेछौँ। त्यसपछि पहिलो तिमोथीको 4 पावल धर्मत्याग, अब यहाँनिर तपाईँलाई मैले भन्दैछु धर्मत्याग, एपोस्टेसी अङ्ग्रेजीमा धर्मत्यागको विषयमा शिक्षा दिएका छन् दिन्छन्। मानिसहरूले अक्सर धर्मत्यागी, एपोस्टेट, र धर्मी के भन्छ, विधर्मी, हेरिटिक भन्ने शब्दहरू एकअर्कामा प्रयोग गर्ने गर्छन्। तर ती दुवै ती एउटै शब्दहरू चाहिँ हुँदैन, होइनन्। भनेको मतलब एउटा हेरिटिक, यहाँ नेपालीमा विधर्मी, तपाईँलाई म अर्कोचोटि त्यसलाई सम्झाउँछु, आज समय छैन, अर्को एपोस्टेट अलिकति हामी हेर्छौँ। विधर्मी, हेरेटिक भनेको चाहिँ प्रभु येशु ख्रिस्टलाई चिन्ने होइन, उनीहरू विश्वास गरे, प्रभु येशुलाई चिन्छन्, तर सैद्धान्तिक विषयमा चाहिँ, डक्ट्रिनल इस्युमा चाहिँ उनीहरूको कतिवटा मिस्टेकहरू छन्। जो मान्छे बाइबलमा राम्रोसँग तालिम छैन, कोही मान्छेद्वारा हुर्केको छैन, परमेश्वरको वचनमा के भनेको छ जानेको छैन, त्यो मान्छेहरू यस्तो खालको हुन्छन्, धेरै गल्तीहरू गरिपठाउँछन्। अनि सही ज्ञान नभएका क्रिस्चियनहरू हुन्छन्। उनीहरूलाई सही ज्ञानमा ल्याउनु पर्यो। उनीहरूले भनेको गलत कुराको लागि सायद उनीहरू परमेश्वरको दण्डमा पर्न पनि सक्छन्, किनभने गलत कुरा त झुट हुन्छ नि, सत्य हुनु पर्यो। अब धर्म त्यागी भनेको चाहिँ, एपोस्टेट भनेको चाहिँ साँच्ची नै यो विश्वासमै नभएका हो होइन, अझ गम्भीर विषय हो। किनकि धर्म त्यागी भनेको चाहिँ आफू मसीह, यहाँनिर क्रिस्चियन लेख्नु सट्टा मसीही भन्ने शब्द धेरै चल्दो रहेछ, मसीही भनेर लेखेको छु। मसीही भनेको चाहिँ क्रिस्चियन हुँ भनी दावी गर्ने तर ऊ साँचो क्रिस्चियन व्यक्ति होइन। प्रेरित युहन्नाले धर्म त्यागीहरूबारे यसो भनेका छन्, अघि तपाईँलाई मैले यही पद पढेको थिएँ, तिनीहरू हामीबाट निस्केर गए तर तिनीहरू वास्तवमा हाम्रो होइनन्, किनभने यदि तिमीहरू हाम्रो हुन्थे भने तिनीहरू हामीसित नै रहने थिए। अब यहाँनिर तर तिनीहरूको हामीबाट निस्केर गएको देखाउँछ कि तिमीहरूले हामीबाट निस्केर गएकोले देखाउँछ कि तिनीहरूमध्ये कोही पनि हाम्रा होइनन्, भनेको चाहिँ तिनीहरू कोही पनि प्रभुमा थिएनन् यो अर्थ लाग्छ। अनि पहिलो योहन्ना 2:19 तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्, यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहने थिए तर तिनीहरू सबै हाम्रा होइनन् होइन रहेछन् भन्ने कुरा प्रष्ट गराउनलाई तिनीहरू निस्केर गए। त्यसकारणले कोही मान्छे मण्डली छोड्छ भने विचार पुर्याउनु पर्यो, होइन, परमेश्वरको इच्छा पहिला सोच्नु पर्यो, होइन। धेरै कुरा छन् हामीले सोच्नुपर्ने, कतिजना मान्छेहरूलाई अर्कै मान्छेले विश्वासमा ल्याउँछ हुर्काउँछ अनि पछि गएर उसलाई के मन लाग्छ त्यही गरेर हिँड्छ, कहिलेकाहीँ स्वार्थको लागि हिँड्छ, कहिलेकाहीँ त्यो सिकाउने मान्छे गलत पनि हुनसक्छ, धेरैवटा विषय तत्त्वहरू यहाँनिर आउँछ, सबैलाई दोष लगाउन सकिँदैन। तर मुख्य कुरा परमेश्वरको अगाडि हामी इमान्दार सत्य हुनु पर्यो ताकि हामीले गरेको कुरा परमेश्वरको सहमति हुनु पर्यो। परमेश्वरले सहमति नगर्ने कुरा गर्नु हुँदैन। प्रभु येशूले मत्ती 13 गहुँ र सामाको दृष्टान्तमा धर्म त्यागीहरूको बारेमा कुरा गर्नुभएको छ। अब यहाँनिर तपाईँलाई मैले अघि भनेको अब सरस्वती धेरै छैन, म पढेर सिद्धाउँछु, यहाँ गहुँ र सामाको बारेमा छ। अनि यहाँनिर 13:24 के छ, येशूले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनु भयो, स्वर्गको राज्य एकजना मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बिउ छर्यो। तपाईँले यो मत्ती 13 अलिकति अगाडि हेर्नु भने बिउ छर्नेको उखान देख्नुहुन्छ र त्यसको त्यसको अर्थ खोलेको पनि देख्नुहुन्छ, होइन। 4 किसिमको माटोमा बिउ पर्छ अनि सबभन्दा राम्रो माटोमा चाहिँ फल फल्छ, 4 किसिमको त्यो चाहिँ मान्छेको हृदय देखाउँछ, त्यो सबै कुरा हामीले हेर्छौँ। अब यहाँनिर चाहिँ जो मान्छे मण्डलीमा हुन्छ तर विश्वासी नहुन्छ, जुन चाहिँ सामाको रूपमा हामीले देख्छौँ, विट भन्छ अङ्ग्रेजीमा। अब यहाँनिर मत्ती 13:25-26 के छ, तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो र गहुँका बिचबिचमा सामाहरू छरेर गयो। सामा भनेको चाहिँ अब त्यो क्रिस्चियन होइन। जब बोट निस्किएर त्यसमा दाना लागे तब सामा पनि देखा पर्यो, सामा देखा पर्यो। अब यहाँनिर येशु प्रभुको वचन हो यो 13:27। घरमा मालिकका कमाराहरूले आएर उसलाई भने, हजुर के तपाईँले आफ्नो खेतमा असल बिउ छर्नु भएको होइन, त्यहाँ सामा कहाँबाट आयो? 28:13 घरको मालिकले तिनलाई भन्यो, कुनै शत्रुले यसो गरेको हो। कमाराहरूले त्यसलाई भने, के हामी गएर ती बटुलौँ? कमाराहरूले मालिकलाई भन्छ। अनि मत्ती 13:29-30 फेरि येशु प्रभुले के हुन्छ, तर उसले भन्यो, त्यसो नगर, नत्र त तिमीहरूले सामा उखेल्दा गहुँ समेत उखेल्ने छौ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देऊ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्नेछु, पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख। अब यहाँनिर को सामा हो भन्ने कुरा महत्त्वपूर्ण होइन, हामीले यसको सिद्धान्त बुझ्नु पर्यो। परमेश्वरको वचन अनुसार नजिउने र गलत पाप गरिराख्ने मान्छेहरू त सामाकै खण्डमा पर्छ नि। परमेश्वरको वचन पालन गर्ने मान्छे मात्रै प्रभुको हुन्छ नि, प्रभुलाई येशूलाई प्रभु मान्ने मान्छे येशूको आज्ञा अनुसार जिउँछ नि, त्यो नजिउने मान्छे त सामा हुन्छन्। तर त्यो सामा चाहिँ मण्डलीमा रहन्छन् भन्ने कुरा यहाँ देखिन्छ। तर जुन दिन कटनी हुन्छ अथवा येशू प्रभु फर्किनुहुन्छ न्यायको दिनमा सामा छुटिएर जलाइन्छ, यो कुरा चाहिँ यहाँ प्रष्ट लेखेको छ। त्यस दृष्टान्तमा एकजना किसानले गहुँको खेत रोपे तर शत्रुहरू आएर गहुँको बिचमा सामा रोपे। सामाले धर्म त्यागी नक्कली मसीहरूलाई बुझाउँछ, मसीहहरू नक्कली भनेको चाहिँ तिनीहरू झुट्टा हुन्, होइन, झुट्टा क्रिस्चियनहरू मण्डलीमा हुन्छन् भन्ने। त्यसकारणले जो मान्छे गलत बाटो गइरहेछ, गलत काम गरिरहेछ, होसियारी हुनुहोस्, उनीहरू मण्डलीमा हुन्छन्, मण्डलीभित्र सधैँ गलत काम गरिरहन्छन्। जो मान्छे गलत पटक पटक पाप गर्ने मान्छे, पटक पटक झुट बोल्ने मान्छे, पटक पटक घमण्ड गर्ने मान्छे, पटक पटक रिसले जे पनि गर्ने मान्छे परमेश्वरको आत्माद्वारा जन्मिएको हुँदैन नि, त्यो कुरो त क्लियर थाहा पाउनु पऱ्यो। तपाईँ र म गल्ती गर्छ एक दुईचोटि, पर्फेक्ट छैन कोही, तर निरन्तर हुँदैन, अथवा गरिहाल्यो भने मिलाप गर्न आउँछ, त्यसपछि परमेश्वरको बाटोमा बढ्दै जान्छ। अघि एकजनाले भने जस्तै हामी येशु जस्तै रूपान्तरण हुँदै जानुपर्छ, त्यो कुरो क्लियर छ। यो त्यस कारणले यो मण्डलीको अगुवाहरूलाई यो शिक्षा थाहा हुनुपर्छ, हरेक विश्वासीहरूलाई थाहा हुनुपर्छ। येसुले भन्नुभयो कि सामा र गहुँ खट्नी नहुन्जेलसम्म सँगै उम्रिने छन् र बढ्ने छन्। यसै कारण हामी मण्डलीभित्रका धर्मत्यागीहरूलाई, धर्मत्यागी भनेको चाहिँ विश्वासी होइन झुट्टा, कहिल्यै निमिट्यान्न पार्न सक्दैनौँ। धर्मत्यागीहरूको झुटो विश्वास हुन्छ, किनभने तिनीहरू दुष्टात्माका र भरमाउने आत्माहरूबाट सञ्चालित हुन्छन्। जो मान्छेले गलत काम निरन्तर गर्छ, डाहा गर्छ, अरूलाई फुटाउँछ, एकअर्काप्रति रिस उठाउँछ, मान्छेलाई हतोत्साहित गर्छ, विद्रोह काम झगडा ल्याउने काम गर्छ, त्यो त्यस्तो खालको आत्माले चल्या हुन्छ भन्ने कुरा हामी क्लियर देख्छौँ। उनीहरूका बिचमा विकृति मात्र होइन, तर तिनीहरूले अरूलाई पथ भ्रष्ट, निराश, हतोत्साही पार्दछ। त्यस कारणले अब यो तिनमा त्यो कुरा हामीले हेऱ्यौँ, पहिलो तिमोथी तिनमा हामीले हेर्नेछौँ। आज खालि तपाईँलाई अवलोकन मात्रै हो। अनि पहिलो तिमोथी चारमा चाहिँ पावलले तिमोथीलाई मण्डलीमा धर्मत्यागीहरूलाई कसरी जवाब दिने भनेर बताएका छन्। यो त हामी सबैले सिक्नै पर्यो, होइन? धर्मत्यागी भनेको चाहिँ झुट्टाहरूलाई कसरी जवाब दिने, कसरी ह्यान्डल गर्ने। त्यसपछि पहिलो तिमोथी पाँचमा पावलले मण्डलीका घरिघरि भइराख्ने थुप्रै खास समस्या र विवादहरूको समाधान लेखेको समाधान भएछ, कसरी गर्ने भन्ने विषयमा निर्देशन दिएका छन्। अब यो कुरो पनि त तपाईँ र मैले जान्न जरुरी छ, समस्या त रात दिन भइराख्छ। अनि यहाँनिर उदाहरणका लागि पावलले तिमोथीलाई मण्डलीका पाका तथा बुढाहरूका अनि परिपक्वहरूका अथवा जवानहरूसित कसरी व्यवहार गर्ने, एल्डरहरू विरुद्ध लगाइएका आरोपहरूको सामना कसरी गर्ने आदि विषयमा निर्देशन दिएका छन्। वास्तवमा मण्डलीको एल्डर र अगुवाको बारेमा कसैले कुरा गर्छ भनेदेखि अन्त त्यो कुराको प्रोसेस पनि छुट्टै हुनुपर्छ, त्यो बदनाम गर्ने किसिमको हुनुहुँदैन। तर समस्यै छ भने मिलाप गर्न हुनुपर्छ, तर एउटाभन्दा बढी त्यहाँ साक्षी हुनुपर्छ भनेर त्यसको मान्यता हुन्छ। कुनै एकजना मान्छेले कसैलाई दोष लगाए भरमा हुँदैन, दुईजना साक्षी हुनुपर्छ। तपाईँले यो कुरा बुझिराख्नुहोस्। तिनले तिमोथीलाई सुसमाचारको सेवकको हैसियतमा पावलले होइन सामना गर्नुपर्ने केही व्यक्तिगत चुनौतीहरूको लागि पनि तयार पारेका छन्। यी कुराहरूमा हामीले ती कुराहरू पनि देख्छौँ। पहिलो तिमोथी छमा पावलले मण्डलीको वर्ग भन्दाखेरि चाहिँ धनी गरिब जात जाति होइन पढेका नपढेकाहरू भन्ने बुझिन्छ, अथवा पदमा रहेका ओहदमा रहेका र ज्ञानका विषयमा छलफल गरेका छन्। अब जस्तो धेरै जस्तो के हुन्छ, कोही मान्छे ठुलो पदमा छ सरकारीमा अथवा अरूमा, हामी आफै नै परबाट देख्ने बित्तिकै नमस्ते गरेर घोप्टो परिहाल्छौँ, होइन? हामी भिन्नता देखाउँछौँ नि। तर तपाईँ र म पक्का ख्रिस्टमा छौँ भनेदेखि हामीले सबैलाई एउटै खालले मान्नुपर्छ, यो कुरा चाहिँ मेरो मान्यता हो। तिनले तिमोथीलाई समाजमा शोषित र सीमान्तकृत भनेको चाहिँ मार्जिनलाइज भन्छ नि नेपाली के अरे इङ्ग्लिसमा, मानिसहरू विशेष गरी दासहरू, त्यो बेलामा दास प्रथा पनि थियो, अहिले छैन, दासहरूको आवश्यकता पुरा गर्न निर्देशन दिएका छन्। त्यो दासहरूलाई पनि मान्यता दिने, उनीहरूको कमजोरीमा हामीले सहयोग पुर्याउने, उनीहरूलाई हामीले ध्यान दिने, यद्यपि हाम्रो समाजमा अब दास प्रथा छैन र जात प्रथा पनि कानुनी रूपमा उन्मूलन गरियो, तर पनि यी कुराहरू कति समाजमा अझै पनि भइराखेको देखिन्छ। ख्रिस्टको मण्डलीले हाम्रो समाजका गरिब उत्पीडित र सीमान्तकृत थिचिएका सताइएका मानिसहरूसम्म पुग्न खोज्नुपर्छ, सुसमाचारद्वारा सहायताद्वारा उनीहरूलाई मद्दत गरेर हामीले उनीहरूलाई सहायता पुर्याउनु पर्छ। यो कुरा चाहिँ परमेश्वरको एउटा प्रेमको कुरा पनि, आज्ञाको कुरा पनि हो। पावलले समाज र मण्डलीमा भएको धन सम्पत्ति र स्रोत तथा सेवाका शुभ अवसरको विषयमा पनि निर्देशन दिएका छन्। जस्तो कोही मान्छेसँग सम्पत्ति छ, कोहीसँग बल छ, कोहीसँग स्रोत छ भने उसले के गर्ने, उसको आफ्नो भोगविलासमा होइन परमेश्वरको महिमा गर्नुपर्छ भन्ने कुरा हामी देख्दछौँ। पैसा बारेमा बाइबलीय मसिही दृष्टिकोण के हो, धन सम्पत्तिको बारेमा, यो पनि एउटा विषय चाहिँ हामीले पहिलो तिमोथीमा सिक्छौँ। धनी मसीहहरूको धनी क्रिस्चियनहरूको गरिब प्रतिको जिम्मेवारी के हो? पावलले तिमोथीलाई एफिसीको मण्डलीका मानिसहरूलाई पैसा वा ज्ञानमा भरोसा नगर्न चेतावनी दिन निर्देशन दिएका छन्, तर परमेश्वरमा भरोसा गर्न उनले भनेका छन्। प्रथम शताब्दीमा का मानिसहरूसित मसीहहरूसित कुरा गरे चाहिँ, जस्तो त्यो बेला प्रथम शताब्दी भनेको चाहिँ भर्खर येशु प्रभु पुनरुत्थान भएर स्वर्ग जानुभएको मण्डली सुरु भएको 2000 वर्ष अगाडि यो वचन आयो। तिमोथीले आजको समाजमा आजको समयमा हाम्रो मण्डलीलाई पनि यो पहिलो तिमोथीको सन्देशले स्पष्ट शिक्षा दिएको छ कि जुन हामीले बुझ्नु पढ्नु बुझ्नु र पछ्याउनु जरुरी छ। पावलले आफ्नो आत्मिक छोरा तिमोथीलाई निर्देशन दिएर लेखेको पहिलो तिमोथीलाई हामीले अवलोकन गऱ्यौँ। अबका केही हप्ता हामी यस अद्भुत पत्रलाई गहिराईमा, यसको सत्यतालाई आफ्नो जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर अध्ययन र पत्ता लगाउनेछौँ। आजको विषय तपाईँको बिचमा यही हो, अनि जुन जुन कुरा तपाईँलाई मैले आज भनेको छु वास्तवमा महत्त्वपूर्ण हो। मण्डली व्यक्तिगत रूपमा परमेश्वरको अनुग्रहमा हामी बचाइएको छौँ र हाम्रो जीवनमा परमेश्वरको योजना छ, अनि त्यसलाई पुरा गर्न हरेक व्यक्तिले आफैले जवाबदेही हुनुपर्छ, कसैको लागि गर्ने कुरै होइन। त्यही कारण तपाईँ र ममा परमेश्वरप्रति एउटा उत्साह हुनुपर्छ, हामीले परमेश्वरलाई कसरी महिमा गर्ने भन्ने कुरा हुनुपर्छ, जुन चाहिँ तपाईँहरू धेरैले अघि पनि भन्नुभयो। मेरो आजको कुरा यहीँ राख्न चाहन्छु। हामीले पहिलो तिमोथीलाई गहिरो प्रकारले अध्ययन गर्छौँ। आज जो जो यहाँ हुनुहुन्न